آپ کو خود یاد ہونا چاہیے کہ 100 سے زیادہ احادیث اس بارے میں ہیں کہ عیسیٰ علیہ السلام دوبارہ دنیا میں آئیں گے، اور کب آئیں گے؟ قرب قیامت کے وقت آئیں گے، قیامت کے قریب نازل ہوں گے. اور وہ ساری احادیث یا تو ہمیں کینسل کرنی پڑیں گی، اللہ ہمیں اس چیز سے بچائے، یا ہمیں ان کے اوپر ایمان نہیں رکھنا پڑے گا، مٹا دینی پڑیں گی، تبھی جا کے ہم یہ کہہ سکتے ہیں کہ عیسیٰ علیہ السلام نے نہیں آنا. کیونکہ ایک نہیں، دو نہیں، تواتر کے ساتھ اتنی ساری احادیث ہیں، صحیح احادیث ہیں، بخاری اور مسلم کی احادیث ہیں، پھر بھی اگر ہم شک کریں کہ نہیں انہوں نے نہیں آنا، قرآن میں دکھاؤ، تو حدیث کا تو انکار کر دیا ہم نے. ایک حدیث میں یہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، مسیح بن مریم دو فرشتوں کے پروں پہ ہاتھ رکھ کے اور زرد رنگ کے کپڑے پہنے ہوئے آسمان سے اتریں گے. آپ سوچیں کتنی ڈیٹیل ہے اس میں، فرشتوں کے پروں پہ ہاتھ رکھے ہوئے، زرد رنگ کے کپڑے پہنے ہوں گے، جب سر جھکائیں گے تو ان کا پسینہ ٹپکے گا. میں آپ کو صرف یہ بتانا چاہ رہی ہوں کہ کتنی باریکی کے ساتھ آپ صلی اللہ علیہ وسلم نے اس چیز کو بیان فرمایا کہ عیسیٰ علیہ السلام جب آئیں گے تو کیا، کس طرح سے آئیں گے. کیوں یہ بتایا ہمیں؟ کیونکہ اس امت نے ان کو دیکھنا ہے، اور اگر یہ امت ان کو نہ پہچان سکی تو پھر کیا فائدہ ہوگا، ان کا ساتھ کیسے دیں گے؟ تو ایک ایک ان کی بات بتائی آپ صلی اللہ علیہ وسلم نے، کیا ہم اس کو پھر کہہ دیں گے ہم نہیں مانتے؟ اور پھر فرمایا جب سر اٹھائیں گے تو اس سے موتیوں کی طرح پسینے کے نورانی دانے گریں گے، جیسے چاندی کے بنائے ہوئے دانے ہوں، اتنا نور ہوگا ان کے پاس. اسی طرح ایک اور حدیث میں ہے، مسیح بن مریم کو آسمان سے اللہ تعالیٰ بھیج دے گا، چنانچہ وہ دمشق میں، ڈمسکس میں، سیریا میں، وہاں پہ مشرق کی جانب ایک سفید مینارے کے قریب دو زرد کپڑے پہنے ہوئے دو فرشتوں کے پروں پہ ہاتھ رکھے ہوئے اتریں گے. یعنی یہ تک بتا دیا کہ سیریا میں، دمشق میں، وہاں پہ ایک سفید مینار ہے، وہاں پہ اتریں گے، اور ان کی سانس میں یہ تاثیر ہوگی کہ جس کافر تک پہنچے گا وہ کافر مر جائے گا، اور آپ کا سانس وہاں تک پہنچے گا جہاں تک آپ کی نظر پہنچے گی. آسمان سے اتر کے دجال کو تلاش کریں گے، کیونکہ اس وقت دجال ظاہر ہو چکا ہوگا، حتیٰ کہ اسے باب لد کے قریب پا لیں گے اور قتل فرمائیں گے. پھر ان لوگوں کے پاس تشریف لے جائیں گے جنہیں اللہ نے دجال کے فتنے سے بچا لیا ہوگا، اور ان کے چہروں پہ ہاتھ پھیریں گے اور ان کو جنت کے درجوں کی خوشخبری دیں گے. مسلم کی روایت ہے. اور جب اتریں گے اس وقت کیا ہوگا؟ نماز کھڑی ہونے لگے گی جب وہ نازل ہوں گے، نماز پڑھنے لگے مسلمان، اس وقت نازل ہوں گے آسمان سے. اسی طرح اور بہت ساری باتیں جہاں پہ ہیں، وہاں پہ یہ بھی ایک بات اہم ہے کہ عیسیٰ علیہ السلام جب دنیا میں آئیں گے ان کا زمانہ وہ ہوگا جس میں پھر جب دجال کو قتل کر دیں گے تو اس کے بعد یاجوج ماجوج کا فتنہ اس کے بعد ہی ظہور پذیر ہوگا، اور اس کے بعد جب یاجوج ماجوج بھی ختم ہو جائیں گے تو اس کے بعد کا وہ زمانہ ہوگا، عیسیٰ علیہ السلام ابھی زندہ ہی ہوں گے، کہ پھل، غلے، دودھ، اتنے ان چیزوں میں برکت ہوگی. اور یہ بعض روایات میں یہ بھی آتا ہے کہ 7 سال تک زندہ رہیں گے، اور مسلمانوں کی اس وقت آپس میں محبت کا حال ہی ہوگا کہ دو آدمیوں میں بھی ذرا سی دشمنی بھی نہیں ہوگی. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، قسم اس ذات کی جس کے قبضے میں میری جان ہے، ایسا ضرور ہوگا کہ ابن مریم تم میں اتریں. اب اس کو بھی ڈینائی کریں گے کیا؟ اس کو بھی کہیں گے، انکار کریں گے کہ نہیں یہ نہیں ہے کوئی حدیث؟ فرمایا، اللہ کی قسم کھا کے آپ صلی اللہ علیہ وسلم نے فرمایا ایسا ضرور ہوگا، تو مسلمان کیسے آپ اس کو انکار کر سکتے ہیں؟ فرمایا تم میں اتریں گے وہ منصف حاکم ہوں گے، آسمان سے اتر کے عیسائیوں کی جو صلیب ہے، کراس ہے، اس کو توڑ دیں گے، یعنی عیسائیت بالکل ختم ہو جائے گی، اور دین محمدی صلی اللہ علیہ وسلم کو بلند کریں گے، اور خنزیر کو قتل کریں گے، یعنی جو اس کو یہ حلال سمجھ کے کھاتے ہیں اس کو حرام کریں گے، اور جزیہ لینا بند کر دیں گے، یعنی ان کے دور میں غیر مسلموں سے جزیہ ہی نہیں لیا جائے گا. کیوں نہیں لیا جائے گا؟ اس لیے کہ اسلام ہی رہ جائے گا اور کوئی دین رہے گا ہی نہیں، تو جزیہ دینے والا ہی نہیں کوئی رہے گا. جزیہ وہ ہوتا ہے جو کہ غیر مسلموں سے لیا جاتا ہے، مسلمان لیتے ہیں ان سے، جس وقت کہ ان کی جان مال وغیرہ کی یعنی حفاظت کے محفوظ ہوتے ہیں پھر وہ مسلمانوں سے. اور دین کی قدر دلوں میں اتنی بڑھ جائے گی کہ ایک سجدہ ساری دنیا سے اور جو کچھ دنیا میں ہے اس سب سے بہتر ہوگا، اتنی دین کی قدر ہوگی. سبحان اللہ. مسلم کی ایک اور روایت میں ہے کہ عیسیٰ علیہ السلام کے زمانے میں اتنا مال ہوگا اور اتنی آپس میں محبت ہوگی کہ اونٹنیاں یوں ہی چھوڑ دی جائیں گی کہ ان پر تجارت اور زراعت وغیرہ کی کوشش بھی نہیں کی جائے گی, ایسے ہی چھوڑ دی جائیں گی اونٹنی. ایک مثال کے طور پہ بتائی گئی نا, کہ ورنہ تو انسان ان کو ضرورت کے لیے اپنے کام میں لاتا ہے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا اس وقت زمین پہ کوئی مٹی کا گھر, کوئی خیمہ ایسا نہیں ہوگا جس میں اللہ کا کلمہ داخل نہ ہو. جی, کوئی ایسا گھر, کوئی ایسا خیمہ باقی نہیں رہے گا جس میں اسلام داخل نہ ہو. یعنی اسلام ہر جگہ, ہر جھونپڑی میں, ہر محل میں, ہر گھر میں اسلام داخل ہو جائے گا. یعنی وہ وقت ایسا ہوگا دین ہی صرف اسلام ہوگا, اور تو کوئی دین ہوگا ہی نہیں. اور اسلام بھی کوئی دنیا کا کونا ایسا نہیں ہوگا جہاں پہ اسلام نہ ہو. تو یہ دین تو غالب آ کے رہنا ہے. اب میں اور آپ کوشش کریں یا نہ کریں, ہم ہاتھ پہ ہاتھ دھڑ کے بیٹھے رہیں یا ہم سوئے رہیں, اس دین نے تو غالب آ جانا ہے. بات یہ ہے کہ میرا اور آپ کا کتنا حصہ اس میں پڑا. ہم سے یہ سوال ہونا ہے, ہم سے یہ نہیں ہونا دین غالب ہوا تھا کہ نہیں. یہ نہیں اللہ نے پوچھنا قیامت میں ہم سے, وہ تو غالب ہوگا, حدیث ہے واضح اس بارے. لیکن میں نے اور آپ نے کیا کیا اس میں؟ کوئی ہماری بھی کنٹریبیوشن تھی؟ کوئی ہمارا بھی رول تھا؟ کوئی ہمارا بھی بالکل ننا سا اس میں حصہ تھا؟ کہیں ایک ذرے کے برابر میں نے اور آپ نے بھی کوئی ایفرٹ کی تھی؟ اللہ نے یہ دیکھنا. ورنہ یہ تو اس کا دین ہے, یہ تو حق ہے, اور اس نے حق کو غالب کرنا ہی ہے. تو ہم دیکھیں کہ ہم اس میں کیا کوشش کر سکتے ہیں, کیا محنت کر سکتے ہیں. کیونکہ ایک دن تو آ ہی جائے گا جب عیسیٰ علیہ السلام آئیں گے, ساری دنیا کے کونے کونے میں, ایک ایک گھر, ایک ایک جگہ پہ یہ دین پہنچ جائے گا. لیکن آج اس کو پہنچانے میں ہماری کیا ایفرٹ ہے؟ آج اس کی خدمت میں ہمارا کیا رول ہے؟ دیکھنا یہ ہے ہمیں, ہمیں اس کے اوپر اجر ملنا ہے, ہمیں اس پہ نہیں اجر ملنا. ساری دنیا میں یقین کریں دین غالب آ جائے اور میرا اس میں ایک بھی حصہ نہ ہو, تو مجھے اس کے اوپر کوئی اجر نہیں ملے گا. اور اگر دنیا میں خدا نہ خواستہ دین نہیں پھیلے, کہیں کسی کو بھی نہیں بات پہنچ رہی, لیکن میں اپنی پوری کوشش کر رہی ہوں, تو مجھے اجر مل جائے گا. بات سمجھ آئی یا نہیں؟ دین کہیں پہ بھی نہیں, کوئی کہیں نہیں پھیل رہا, دین بدنام ہو رہا ہے, دین کے اوپر لوگ آوازیں اٹھا رہے ہیں, دین کے اوپر نکتہ چینیاں کر رہے ہیں, اعتراض کر رہے ہیں. لیکن میں نے اگر اپنا حصہ ڈال دیا نا, مجھے اجر مل جانا, چاہے وہ چھوٹا سا ہی حصہ ہو. تو یہ سب انصار اللہ بننے کی باتیں. ہم بھی اپنی نیت کر لیں کہ یا اللہ میں نے یہ قرآن اس لیے سیکھنا ہے کہ میں انصار اللہ میں سے ہو جاؤں. تو تب اگر اس قرآن کے سفر میں ہمیں موت آ جاتی ہے, وہ بھی ایک شہادت ہے, وہ بھی ایک شہادت ہے, کیونکہ وہ اللہ کے راستے میں ہے, ہم چل پڑے پھر اللہ کے راستے میں. تو اس کی نیت کم از کم کر لیں کہ میں نے, اور یہ جھوٹی نیت نہیں کہ چلو نیت ابھی کر لیتے ہیں ابھی تو اجر مل جائے. اللہ کو نیتوں کے, دل کے بھید سب پتہ ہے. واقعی دل کے ارادے کے ساتھ سچی نیت کریں کہ میں اتنی محنت کروں گی اس میں, اور میں نے انصار اللہ بننا, اللہ مجھے بنا لینا اپنا مددگار جس کو تو اتنا بڑا آنر دے دے, اور اس کے لیے یہ میں پہلا قدم اٹھا رہی ہوں. ٹھیک ہے, تو انشاءاللہ اللہ تعالیٰ آپ سے کام لے گا پھر, اللہ تعالیٰ ہم سب سے قبول فرمائے. اب یہاں پہ اتنی سمپل سی بات سمجھائی گئی, ایک ایسی بات جو ایک بچہ بھی سمجھ جائے. عیسائیوں کے لیے عیسیٰ علیہ السلام کی پیدائش جو تھی نا, وہ ہی ایک اتنا فتنہ بن گئی تھی کہ یہودیوں نے تو ویسے ہی ان کو ولد الزنا کہہ دیا تھا. عیسائیوں کا پرابلم کیا تھا کہ انہوں نے یہ کہا کہ یہ تو اتنی معجزانہ ان کی پیدائش ہوئی ہے, اس وجہ سے اللہ کے بیٹے ہیں, نعوذ باللہ. تو اللہ تعالیٰ نے اس کی بہت سمپل سی ایک بات کہی, ویری لاجیکل, ویری انڈرسٹینڈبل. انما مثل عیسیٰ عند اللہ کمثل آدم, اللہ کے نزدیک تو عیسیٰ علیہ السلام کی مثال ایسی ہی ہے جیسے آدم علیہ السلام کی. خلقہ من تراب, اس نے اس کو پیدا کیا مٹی سے. کس کو؟ آدم علیہ السلام کو. ثم قال له کن فیکون. ابھی آپ کو سمجھ آنی چاہیے ہو کی ضمیر کس طرف جا رہی. خلقہ किस तरफ जा रही, आदम अलैहिस्सलाम की तरफ जा रही, तो उसको नोट कर लें, ब्रैकेट में लिख लें कि अल्लाह ताला ने आदम अलैहिस्सलाम को मट्टी से पैदा किया, फिर उस में अपनी रूह फूंकी, अल्लाह ताला ने फरमाया कौन हो जा, वो हो गए, खड़े हो गए, देखने शुरू हो गए, चलने फिरने शुरू हो गए, बस इतनी सी बात थी। तो अगर तुम्हें इस बात में डाउट है कि अच्छा इस वजह से कि उनके बाप नहीं थी, इस वजह से वो अल्लाह के बेटे बन गए, तो फिर आदम अलैहिस्सलाम के बारे में तुम क्या कहते हो? उनके तो दोनों ही नहीं थे, उनके तो ना माँ थी ना बाप था, वो फिर कैसे हो गए? कौन सा स्पर्म था, कौन सा एग था? हाँ, तो अगर तुम ये बात नहीं तुम्हें समझ आ रही, तो फिर तुम इस बात को कैसे इसकी लॉजिक दोगे? और ये जो बताया ना अल्लाह ताला ने, इन्ना मसला ईसा इंदल्लाह का मसला आदम, अल्लाह के नज़दीक दोनों ये इन ईसा अलैहिस्सलाम भी वैसे ही हैं जैसे आदम अलैहिस्सलाम। तो कुरान में भी जितनी दफ़ा आदम अलैहिस्सलाम का नाम आया, उतनी ही दफ़ा ईसा अलैहिस्सलाम का नाम आया। सुभान अल्लाह। अब वो जो नजरान का वफद आया हुआ था, ये शान नज़ूल इस आयत का भी सुन लें, ये याद रखिएगा, वो एक वफद आया हुआ, उसके सामने ये सारी बातचीत हो रही है। तो उन्होंने आके आप सल्लल्लाहु अलैहि वसल्लम से कहा कि आप हमारे आका को गाली क्यों देते हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं कहाँ कहता हूँ उनको गाली देता हूँ। वो कहने लगे आप उनको बंदा कहते हैं। आपने फरमाया बेशक वो अल्लाह के बंदे, रसूल और उसका कलिमा है, जो हज़रा बतूल के शकम में, उनके पेट में अल्लाह ने डाल दिया था। ये सुन के उन ईसाइयों को बड़ा गुस्सा आ गया, उन्होंने कहा कि आपने कोई ऐसा आदमी देखा है जो बगैर बाप के पैदा हो? इसके बाद ये आयत अल्लाह ताला ने नाजिल फरमाई, और ये भी आता है कि नजरान के जो राहिब आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए थे, तो एक ने पूछा ईसा का बाप कौन था? आप सल्लल्लाहु अलैहि वसल्लम की आदत मुबारक ये थी कि अल्लाह का हुक्म आने से पहले फौरन कोई खुद से जवाब नहीं दिया करते थे। इस पे ये आयत 58 से लेके 60 तक नाजिल हुई, और वो राहिब लाजवाब हो गए थे। ठीक है, तो बाप कौन है तो ये बताओ ना, आदम अलैहिस्सलाम का बाप कौन है? तुम कहते हो कि कैसे वो, आपने कोई देखा है ऐसा आदमी जो बगैर बाप के पैदा हो? हाँ, तो आदम अलैहिस्सलाम क्या नहीं हुए? तो उनको भी क्या कह दें नाउज़ुबिल्लाह के अल्लाह के बेटे? इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुझे मेरे मर्तबे से ना बढ़ाओ, जैसे ईसाइयों ने ईसा बिन मरियम को बढ़ा दिया, मैं तो सिर्फ अल्लाह का बंदा और रसूल हूँ। तो तुम भी यही कहा करो, जैसे ईसाइयों ने बढ़ाया इस तरह हमें आप सल्लल्लाहु अलैहि वसल्लम को, ये कोई इसके अंदर इज्जत और शर्फ देने की बात नहीं होती कि हम आप सल्लल्लाहु अलैहि वसल्लम का मकाम बशरियत से बढ़ा दें और कहें नहीं वो तो नूर है। जो आपका मकाम है उसी मकाम पे रहने दें, इसी में आप सल्लल्लाहु अलैहि वसल्लम की आज़मत है कि बशर होते हुए वो ऐसे थे। नूर तो फरिश्ते हैं ही, वो तो फिर कोई, उनसे तो कोई गुनाह होता ही नहीं है, कोई बुराई होती ही नहीं है, कोई टेम्पटेशन है ही नहीं। तो आप सल्लल्लाहु अलैहि वसल्लम इंसान हो के ऐसे हुए, इसलिए इतने कामिल, इतने कंप्लीट, यही तो बड़ी बात है। अलहक्कु मिन रब्बिका, हक तेरे रब की तरफ से, फला तकुम मिनल मुमतरीन। अब हक आ गया और हक तेरे रब की तरफ से आया, यही इसी तरह से आयात सूरह मरियम में भी आई हुई है ना, जो नजाशी के दरबार में पढ़ी गई थी, हज़रत जाफर ने पढ़ी थी। तो अल्लाह ताला ने फरमा दिया ये हक है, ये घड़ी भी बातें नहीं है, और ये जो तुम्हारे मिसकंसेप्शंस हैं दूर हो जाने चाहिए। तो हक जो होता है ना, हमेशा रब की तरफ से होता है और उसको मानना चाहिए, शक नहीं करना चाहिए। तो आप यकीन कर लें यही चीज़ है जो हक है, यही चीज़ है जो सही है, इसको कबूल कर लो। फमन हाजा का फी ही, तो जो कोई झगड़ा करे इसमें, किस में, इस मामले में कि ईसा अलैहिस्सलाम तो अल्लाह के बेटे हैं, नऊज़ु बिल्लाह, ट्रिनिटी या उदी उनको खुदा बना लेना, जो इसमें झगड़ा करता है, मिम बाद मा जाअका मिनल इल्म, इल्म आ जाने के बाद, देखें एक होता है जहालत के साथ झगड़ा करना, जाहिल भी झगड़ा करते हैं, उनको समझ ही नहीं होती, पता ही नहीं होता, अकल ही नहीं होती, इल्म ही नहीं होता, वो फिर भी कभी मान सकते हैं। लेकिन एक होता है इल्म आ जाने के बावजूद इंसान झगड़ा करे तो समझ जाए कि वो मानना नहीं चाहता, जिद है इसके अंदर, समझ आई ना। ये जस्ट चूंकि इसने सोच लिया हुआ मैंने नहीं मानना, तो अब इल्म है भी बस वो बहसें करता जा रहा। आपने ऐसे लोगों के साथ कभी बात की है? इल्म होता है उनके पास लेकिन चूंकि उन्होंने मानना नहीं है, झगड़ा करते रहते हैं, बहसें करते रहते हैं, और ये बहुत खतरनाक बात होती है, क्योंकि ऐसे लोग फिर हिदायत नहीं पा सकते। क्योंकि अगर हिदायत पानी होना तो इंसान के पास इल्म आ जाता है, इल्म के जरिए इंसान सही बात तक पहुंच जाता है। लेकिन जो सोच ले मैं ना मानूं, ये सोच ले तो फिर उसको कौन फिर मनवा सकता। तो ये लास्ट चीज होती है, यानी हुज्जत तमाम कर दी गई, अब इल्म जो आ गया, सारी बात उनके सामने खुल के है। तो अल्लाह ताला ने फरमाया फिर भी अगर ये झगड़ा करें, फिर भी अगर ये बाज नहीं आ रहे, फिर भी अगर ये हुज्जतें करते जा रहे हैं, तो फिर क्या करें? आप मुबाहला करें। ये आयते मुबाहला कहलाती है, यानी फिर बद्दुआ करने का हुक्म है। कैसे वो होगी ये आगे बताया गया, फकुल तो कह दीजिए इनसे, तालो आओ, नदउ अबनाअना व अबनाकुम, हम बुलाते हैं अपने बेटों को और तुम्हारे बेटों को, व निसाअना व निसाअकुम, और हम अपनी औरतों को और तुम्हारी औरतों को, व अनफुसाना व अनफुसाकुम, और हम खुद भी आते हैं तुम भी आ जाओ, सुम्मा नबतहिल, फिर हम बद्दुआ करें, फनजअल लअनतल्लाहि अलल काज़िबीन, और हम करें लानत अल्लाह की झूठों पे, यानी फिर हम ये कहें कि अल्लाह की लानत हो झूठों पे, यानी ये एक चैलेंज है ना। ये फर्स्ट स्टेप पे नहीं होता, याद रखें, कि आपने किसी को दो चार दफा बताया उसके बाद आप कहेंगे चलो जी अब मुबाहला करें, ठीक है हम लानत भेजेंगे और ऐसे करेंगे। एक तो इसके अंदर मुबाहला की कुछ शराइत को समझ लें, एक तो इसके अंदर ये बात आती है कि मुबाहला ऐसे ही नहीं कोई उठ के कर सकता, अल्लाह की तरफ से हुक्म हो तो नबी मुबाहले की दावत देता है, गैर नबी के लिए ये कभी साबित नहीं है। और नबी उस वक्त करता है जब उसे अल्लाह की तरफ से ये बता दिया जाता है कि ये जो आपके ओपोनेंट हैं, ये जो आपकी साथ बहसें कर रहे हैं, दिल से मानते हैं, इनके पता चल गया, इल्म है, सारी समझ है, सारी हुज्जत तमाम हो गई है, कोई कन्फ्यूजन है ही नहीं, कोई बात इनसे छुपी भी रह ही नहीं गई, दिल में इनको पता चल गया हुआ, मगर बस ऐसे ही अड़े में, तो तब होता है मुबाहला। ऐसे नहीं होता जैसे हम अब दो चार दफ़ा करेंगे बात, फिर उसके बाद हम तंग आ जाएं, फिर हम कहें कि चलो अब इनके ऊपर लानत करनी चाहिए, ये नहीं कर सकते। तो इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको ये चैलेंज दिया, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने इनको दावत दी थी ना, इनके सामने सब चीज़ें थी। और फिर क्या हुआ कि जब इनको मुबाहले की दावत दी, ये जो रिवायात में आता है वो आपको मैं बता देती हूँ। एक तो आपको ये याद होगा, मैंने आपको बताया था कि ये वफद जब आया था तो इतना यानी साहबा कहते हैं कि इतना शानो शौकत वाला वफद हमने कोई नहीं देखा था। अरे बहुत इन्होंने जो उनकी ड्रेसिंग थी वो भी बहुत ही नफीस थी, और खूबसूरत नरम चादरें ओढ़े हुए थे, और बड़ा शानो शौकत थी। और इन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम से बड़ी बहसें की, बड़ी बातचीत की, सब बातें इनको क्लियर हो गई। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर इनको फरमाया कि तुम मुसलमान हो जा। उन्होंने कहा हम तो पहले ही मुसलमान हैं, हम तो मानते हैं। आपने फरमाया नहीं, तुम्हें चाहिए कि इस्लाम कबूल कर लो। वो कहने लगे हम तो पहले से ही इस्लाम कबूल किए हैं। फरमाया नहीं, तुम्हारा ये इस्लाम कबूल नहीं है इसलिए कि तुम अल्लाह की औलाद मानते हो, सलीब की पूजा करते हो, खंजीर खाते हो, उसका मतलब उस वक्त भी ये पोर्क वगैरह खाते थे। तो उन्होंने कहा अच्छा फिर ये तो बताएं कि ईसा का बाप कौन था। तो आप सल्लल्लाहु अलैहि वसल्लम खामोश रहे, फिर ये आयात नाजिल हुई जो अभी गुजरी हैं, और फिर उसके बाद इस मुबाहले की आयत को पढ़ के आपने फरमाया अगर नहीं मानते तो आओ मुबाहला को निकलो। ये सुन के वो कहने लगे ए अबुल कासिम हमें थोड़ी मोहलत दे दें, हम आपस में मशवरा कर लें, फिर आपको इसका जवाब देंगे। अब तन्हाई में बैठ के उन्होंने अपने जो एक बड़ा था, मैंने आपको बताया था ना, तीन उनके बड़े आए थे, बड़े बड़े जो उनके जो मजहब के, आप समझ लें जैसे पोप होता है इस तरह से, तीन उनके बहुत बड़े बड़े वो थे आलिम पादरी बड़े, उनमें एक आकिब था वो बड़ा अकलमंद समझा जाता था। तो उसने कहा, ए जमात नसारा, तुमने यकीन के साथ इतना तो पता कर लिया है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के सच्चे रसूल हैं। इसका मतलब उनको पता था, अल्लाह तो जान रहा है ना कि वो क्या बातें कर रहे हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से छुप सकते हैं, अकेले में बातें कर रहे हैं, लेकिन अल्लाह हर बात को सुनने वाला है। और ये भी तुम जानते हो कि ईसा अलैहिस्सलाम की हकीकत वही है जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जुबानी तुम सुन चुके हो। और तुम्हें पता है कि जो कौम नबी के साथ मुलायना करे, मुलायना का मतलब क्या, एक दूसरे के ऊपर लानत भेजना, ना उनके बड़े बाकी रहते हैं ना छोटे, बल्कि सब के सब जड़ बुनियाद से उखेड़ के फेंक दिए जाते हैं। जाहिर है अगर नबी किसी पर लानत भेज देगा तो फिर क्या होगा। अल्लाह अकबर, वो गैर मुस्लिम होके इस बात से डर रहे हैं कि नबी की लानत पड़ गई तो हम किधर जाएंगे, हमारे तो कोई बचेगा ही नहीं। और हमें आज कितनी सारी अहादीस पता चलती हैं जिनमें ये होता है, लानत है ऐसी औरतों के ऊपर, लानत है ऐसे लोगों के ऊपर, हम डरते ही नहीं। फिर क्या हो गया, लानत है तो कोई बात नहीं, नबी की लानत ही है ना, उसके साथ ही हम जीते रहेंगे, ऐसा है कि नहीं। देखिए वफ़द नजरान डर गया कि उन्होंने, उसके बड़े ने कहा अगर नबी की लानत हो गई तो हमने बचना नहीं है। फिर उसने कहा, याद रखो अगर तुमने मुबाहले के लिए कदम बढ़ाया तो तुम बर्बाद हो जाएगा, तुम्हारा सत्यानाश हो जाएगा। बस या तो तुम इस दीन को कबूल कर लो, अगर किसी तरह नहीं मानना चाहते और अपने दीन पे ही रहना चाहते हो, ईसा अलैहि सलाम के मुतल्लिक अपने वही ख्याल रखना चाहते हो, तो सुलह कर लो और अपने वतन को लौट जाओ। नाचे ये लोग सुलह मशवरा करके फिर दरबार नबी में हाजिर हुए, कहने लगे, अबुल कासिम हम आपसे मुलायना करने के लिए तैयार नहीं हैं, आप अपने दीन पर रहें और हम अपने ख्यालात पे रहते हैं, लेकिन आप हमारे साथ अपने सहाबियों में से किसी एक बंदे को भेज दें जिनसे आप खुश हैं, वो हमारे माली झगड़ों का अहम फैसला कर दें और आप लोग हमारी नज़रों में बहुत पसंदीदा हैं। यानी उन्होंने जिजिया देना कबूल कर लिया। देखें ये जो कहते हैं ना, ये बहुत अहम बात है, इसको नोट करिएगा। ये जो लोग कहते हैं कि तलवार के ज़ोर से इस्लाम फैला, ऐसा हरगिज़ नहीं है। हमने पहले पढ़ा है, ला इकराह फिद्दीन, दीन में कोई ज़बरदस्ती नहीं। इस्लाम ये नहीं कहता आप ज़बरदस्ती पकड़ के, अब ये वफ़द नजरान आया उनको पकड़ के बांध देते और कहते कि इनको मारो और जब तक ये इस्लाम नहीं ले आते ना इनको छोड़ना ना, गर्दनें काट दो इनकी, अब आए हुए हैं ये बच के ना जाए, ये इस्लाम का तरीका नहीं है, याद रखें। इस्लाम में जोर जबरदस्ती से किसी को मुसलमान बनाना है ही नहीं। अल्लाह को नहीं जरूरत ऐसे मुसलमानों की जो जोर जबरदस्ती से आए, नहीं चाहिए ऐसे लोग। इस्लाम है ही दिल के साथ। तो जब किसी जगह पे मुसलमान जाते थे तो होता क्या था, थ्री ऑप्शंस होती थी। इस चीज को नोट करें आप लोग, क्योंकि ये क्वेश्चन आपके सामने कभी आ जाएंगे जिंदगी में, इसलिए मैं आपको चाहती हूँ कि आपको अच्छी तरह ये बात समझ आ जाए। थ्री ऑप्शंस होती थी। आइदर नंबर वन उनके सामने रखा जाता था, आप लोग मुसलमान हो जाए, अगर वो दिल से कबूल कर लेते थे, वेल एंड गुड, ठीक है मुसलमान है, मुसलमान टेरिटरी में रह रहे। नंबर टू क्या चीज़ उनको ऑप्शन दी जाती थी कि अगर आपने मुसलमान नहीं होना, इस्लाम नहीं लाना, जैसे इन्होंने कहा हमने नहीं जाना, तो फिर अब क्या, जिजिया दो। वो एक टैक्स होता था, खराज होता था, लिया जाता था गैर मुस्लिमों से, क्योंकि आप देखें मुसलमान हुकूमत होगी, अब मुसलमान हुकूमत की रिस्पॉन्सिबिलिटी है इनके माल की हिफाजत, इनकी जान की हिफाजत, इनकी इज्जतों की हिफाजत, तो वो क्यों करे, कितना उसके ऊपर एक्सपेंस आता है ना, तो फिर आप टैक्स दें। जैसे आजकल हमसे ये इनकम टैक्स भी लेते हैं कि हम आपके लिए जैसे सड़कें बनाते हैं, ये करते हैं, ये करते हैं, आपकी आपकी सेफ्टी के लिए, सिक्योरिटी के लिए इंतजाम करते हैं, तो इसलिए वो टैक्स लेते हैं ना, तो टैक्स दो फिर, तो दैट्स फेयर इनाफ। और अगर तुमने ये दोनों काम नहीं करने, ना तुमने इस्लाम लाना ना, तुम कहते हो हमने टैक्स भी नहीं देना, तो फिर क्या, नंबर थ्री ऑप्शन फिर ये होता था कि फिर हमारे साथ जंग के लिए तैयार हो जाओ। ठीक है, ये बात समझ आ गई है ना, इसको ज़हन में रखिएगा। तो ये लोग इन्होंने इस तरह से कहा, तो अब आप देखें कि उन्होंने कहा अपना कोई ईमानदार जो अमीन जिसको आप समझते हैं ना वो हमारे साथ भेज दें। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अच्छा तुम कल दोपहर आ जाना, मैं तुम्हारे साथ अपने किसी मजबूत अमानतदार को तुम्हारे साथ कर दूंगा। तो हज़रत उमर बिन खत्ताब फरमाते हैं कि मैंने किसी दिन भी सरदार बनने की ऐसी ख्वाहिश नहीं की لیکن اس دن صرف اس خیال سے کہ آپ صلی اللہ علیہ وسلم نے جو تعریف بیان کی ہے کہ جو سب سے ہمارا امانت دار بندہ نا امین ہے اور جب سب سے مضبوط ہے اس کو میں تمہارے ساتھ بھیجوں گا. تو اس لیے میرے دل میں یہ خیال, یہ چاہت پیدا ہوئی, کہ خواہش پیدا ہوئی کہ آپ صلی اللہ علیہ وسلم مجھے چن لیں. اسی لیے میں اس روز جلدی جلدی ظہر کی نماز کے لیے چل پڑا. دیکھیے کتنے آنیسٹ تھے نا اور کتنے صاف دل تھے کہ ساری بات اپنی خود ہی بتا رہے ہیں کہ میں اس شوق میں کہ آپ صلی اللہ علیہ وسلم کی یہ بات میرے لیے پوری ہو کہ میں سب سے زیادہ امین ہوں. تو آپ صلی اللہ علیہ وسلم تشریف لائے, نماز ظہر پڑھائی, پھر دائیں بائیں نظر دوڑانے لگے. فرماتے ہیں حضرت عمر کہ میں بار بار اپنی جگہ اونچا ہوتا تھا تاکہ آپ کی نظریں مجھ پہ پڑیں. آپ برابر غور سے دیکھتے رہے یہاں تک کہ نگاہیں ابو عبیدہ بن جراح پہ پڑی. انہیں بلایا اور کہا ان کے ساتھ جاؤ اور ان کے اختلافات کا فیصلہ حق کے ساتھ کر دو. تو چنانچہ ابو عبیدہ بن جراح ان کے ساتھ تشریف لے گئے تھے, اس لیے ان کو امین الامت کہتے ہیں نا, کہ امت کے امانت دار. آپ صلی اللہ علیہ وسلم نے ان کو یہ ٹائٹل دیا تھا. اور پھر یہ بھی آتا ہے کہ بعض روایات میں کہ یہ 2000 کپڑے ان کو کہا گیا تھا کہ آپ 2000 کپڑے پرووائڈ کیا کریں گے, اور پھر آپ اور بھی کچھ چیزیں ان کے اوپر ڈالنی تھیں کہ آپ یہ یہ چیزیں اسلامک اسٹیٹ کو دیا کریں گے. تو انہوں نے اس کو قبول کیا تھا. تو اسلام تو نہیں لائے وہ, اب ان کا فیصلہ اللہ کے ساتھ ہے, لیکن زبردستی آپ صلی اللہ علیہ وسلم نے نہیں کی. آج جو ہم دنیا میں دیکھتے ہیں نا, جو اتنا فساد اور وہ کہ گلے کٹ رہے ہیں, تم مسلمان ہو, یہ مسلمان نہیں ہے تو اس کو کاٹ دو, اس کو مار دو, یہ اسلام کا طریقہ ہرگز نہیں ہے, ہرگز نہیں ہے. نہ آپ صلی اللہ علیہ وسلم نے یہ طریقہ اپنایا. تو ہم یہ لوگوں کو بتائیں کہ ہمارے دین کے اندر یہ مثالیں ہیں. اور یہ دیکھو یہ ڈیلیگیشن آیا تھا, کرسچنز کا ہی آیا تھا, اور آپ صلی اللہ علیہ وسلم نے ان کے ساتھ کیا کیا تھا. اور یہ بھی آتا ہے کہ یہ جن لوگوں کو مباہلے کی دعوت دی گئی تھی, اگر وہ آپ صلی اللہ علیہ وسلم کے مقابلے میں مباہلے کے لیے نکلتے تو لوٹ کے اپنے مالوں اور اپنے بچوں کو نہ پاتے, کبھی بھی کبھی واپس نہیں پہنچ سکتے تھے, یعنی وہیں پہ مر جاتے. اور آپ صلی اللہ علیہ وسلم تو نکلے تھے. آپ صلی اللہ علیہ وسلم صبح کو حضرت علی, حضرت فاطمہ, حسن اور حسین رضی اللہ تعالیٰ عنہما کو لے کے تشریف لائے تھے, لیکن انہوں نے کہلا بھیجا کہ ہم نہیں آنا چاہتے مباہلے کے لیے. یعنی دیکھیں ان کو کتنا یقین تھا کہ آپ سچے نبی ہیں. ہم تو منہ سے بولتے ہیں کہ آپ سچے نبی ہیں, ہمارے تو دین کی بیس ہی یہ ہے, ہمارا تو کلمہ ہی ہے, ہم تو شہادت دیتے ہیں آپ اللہ کے رسول ہیں, پھر بھی ہم ڈرتے نہیں ہیں. جو آپ کی احادیث ہیں وہ آپ کی بات ہے نا, وہ آپ کے منہ سے نکلے ہوئے الفاظ ہیں نا, وہ احادیث ہمارے سامنے ہیں. اور اگر آپ صلی اللہ علیہ وسلم آج ہمارے سامنے ہوتے تو یہی بات فرما رہے ہوتے, یہ لعنت ہو ایسے لوگوں پہ جو یہ یہ کام کریں, پھر بھی ہم نہ ڈریں, کیسا ایمان ہے پھر ہمارا. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا اللہ کی قسم جس نے مجھے حق کے ساتھ بھیجا ہے, اگر یہ نہیں نہ کہتے, یعنی یہ دونوں مطلب ایسے کہتے کہ ہم آ رہے ہیں مباہلے کے لیے, تو ان پر یہی وادی آگ برساتی, آگ برسانا تھا اس وادی نے ان کے اوپر. اور یہ بھی آتا ہے کہ ان کے ایک پادری نے کہا, جب حضرت فاطمہ, حضرت علی, حسن اور حسین کو دیکھا آ رہے ہیں, تو کہنے لگا اے گروہ انصار, وہ بھی انصار ہی تھے نا, ہماری انصار اللہ بن گئے تھے نا, اے گروہ انصار مجھے ایسے چہرے نظر آ رہے ہیں, ان کو دیکھ کے اس نے کہا مجھے ایسے چہرے نظر آ رہے ہیں کہ اگر یہ اللہ سے دعا کریں تو پہاڑ بھی اپنی جگہ سے ٹل جائیں, لہٰذا تم ان سے مباہلہ نہ کرنا ورنہ تم سب مر جاؤ گے, اور قیامت تک زمین پہ کوئی عیسائی باقی نہیں رہے گا, کیونکہ کتنی بڑی بات ہے کہ اگر یہ لعنت بھیج دیں گے. اور پھر اس وفد نے کہا کہ آپ ہم سے مباہلہ نہ کریں, جو کچھ بھی آپ ہمارے اوپر عائد کریں گے, جو بھی کہیں گے کہ بھائی اتنا اتنا جزیہ دیا کرو, ہم اس کو مان لیں گے. تو اس پہ آپ صلی اللہ علیہ وسلم نے معاہدہ کانٹریکٹ جو تھا وہ اگلے دن ان کو دے دیا تھا. سمجھ آ گئی کیسے مباہلہ ہوگا؟ ایک کہے گا کہ اللہ کی لعنت ہے جھوٹوں پہ, اگر میں جھوٹا ہوں تو میرے اوپر اللہ کی لعنت ہے, اگر یہ جھوٹے ہیں تو ان کے اوپر اللہ کی لعنت ہے, ٹھیک ہے. اور دوسرا بھی گروہ اسی طرح کہے گا. तो इसी तरह एक और इनके बारे में आता है कि इन्होंने कहा था कि अगर हमने मुबाहला किया तो रूए जमीन पे हमारा ना कोई बाल रहेगा ना नाखून, अल्लाह हमें तबाहो बर्बाद कर देगा। तो इस सारे से पता चलता है कि उनको कितना इस बात से खौफ था और वो कैसे पहचान गए थे। इन हादा लहुल कससुल हक, ये किस्से हैं सच्चे, ये बात सच्ची है, ये बिल्कुल हक बात है। वमा मिन इलाहिन इल्लल्लाह, उन्होंने मुबाहला नहीं भी किया, वो उन्होंने सरेंडर कर दिया, मगर रियलिटी अपनी जगह से नहीं बदलती। और रियलिटी क्या है? कोई इलाह नहीं है सिवाय अल्लाह के। वा इन अल्लाह लहुल अजीजुल हकीम, और बेशक अल्लाह ही है जो ज़बरदस्त है और हिकमत वाला है, वो गालिब है, वो इंसानों को उनकी गलतियों को देख के भी चांस देता है और उसके हर फैसले में हिकमत है। फ़इन तवल्लव फ़इन अल्लाह अलीमुन बिल मुफ्सिदीन, बस फिर अगर वो मुंह मोड़ जाए, यानी मुंह मोड़ने से क्या मतलब है, अगर कोई ये समझे ही नहीं, इस बात को सच समझे ही नहीं, फिर भी वो शिर्क की रविश ही इख्तियार करता है, तो फिर क्या है उसके लिए? फ़इन अल्लाह अलीमुन बिल मुफ्सिदीन, अल्लाह को मालूम है फसाद करने वालों का। फसाद करने वाले कौन है? क्या फसाद क्या होता है? शिर्क सबसे बड़ा फसाद है। इंसान अल्लाह के साथ किसी और को शरीक कर लेना, ये है सबसे बड़ा फसाद। अल्लाह को पता है फसाद करने वालों। अल्लाह ताला ने फरमाया अगर ज़मीन व आसमान में अल्लाह के सिवा कोई इलाह होते तो दोनों बिगड़ जाते, यानी दुनिया में फसाद हो जाता, फिर ऐसे हारमनी ना होती जैसे आपको नजर आ रही। एक मुल्क के दो बादशाह नहीं हो सकते, अगर हों तो एक दूसरे को मार के और खुद बादशाह बन जाएगा। ऐसा कोई नहीं कहेगा कि तुम भी बादशाह रहो मैं भी करूँगा, तो कायनात के दो बादशाह कैसे हो सकते?